यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित। नयाँ केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दै। गत भदौ 23 र 24 गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद एक महिना थप गर्ने मन्त्री परिषदको निर्णय। र बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि देशभर प्रदर्शन। अब समाचार विस्तारमा। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ। उहाँ 11 राष्ट्रिय महाधिवेशनबाट 1663 मतका साथ विजयी हुनुभएको हो। ओलीका प्रतिस्पर्धी रहनुभएका नेता ईश्वर पोखरेलले 564 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी महासचिवमा शंकर पोखरेलले 1228 मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले 999 मत प्राप्त गर्नुभयो। उपाध्यक्षहरूमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, राम बहादुर थापा बादल, गोकर्ण विष्ट र जी पन्त विजयी हुनु भएको छ। नेकपा एमालेको 5 उपाध्यक्ष पदका लागि 11 जनाको उम्मेद्वारी परेको थियो। त्यसैगरी उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजयी हुनु भएको छ। त्यसैगरी सचिवहरूमा पद्मा अर्याल, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, यामलाल कडेल, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा र राजन भट्टराई निर्वाचित हुनु भएको छ। नौ सचिव पदका लागि सबैभन्दा बढ़ी 20 जनाको उम्मेद्वारी परेको थियो। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दैछ। एमाले नवनिर्वाचित सचिव डाक्टर राजन भट्टराईले केन्द्रीय कमिटिको पहिलो बैठक आज दिउँसो 1 बजे बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा बस्ने गरी बोलाइएको जानकारी दिनुभयो। नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली सहितका पदाधिकारीहरूले हिजो शपथ ग्रहण गर्नुभएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा समक्ष नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ ग्रहण गराउनुभयो। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले शपथ ग्रहण गर्नुहुँदै अब प्रतिनिधि सभा स्थापनाका लागि देशव्यापी आन्दोलन र अदालतमा कानूनी लड़ाईमा साथै अगाडि बढ़ने बताउनु भएको छ। अध्यक्ष ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मचाएर गरिएको संसद विघटन र सरकार गठन स्वीकार नहुने पनि जिकिर गर्नुभयो। अध्यक्ष ओलीले भदौ 24 घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्ने भाष्यलाई चिर्दै नेकपा एमाले अझै सशक्त भएर अगाडि बढ़ने पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ। बुटवाल स्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पूर्व पक्षका लागि थुनामा रहनुभएका लामिछानेलाई बैंक जमानत 2,74,84,000 रूपियाँ स्वीकार गरी रिहा गर्न हिजो आदेश दिइएको हो। आदेश अनुसार लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रामा जानु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ। त्यस्तै थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नु परेमा तयार भएको कागज गर्नुपर्नेछ। त्यसैगरी गोर्खा मीडिया प्रणालीका संचालक रहेका छविराज जोशीलाई पनि बैंक ग्यारेन्टीको सकल पेश गरेमा नियमानुसार गर्न आदेश गरिएको छ। सरकारले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्य अवधि एक महीना थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले बयान लगायतका प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महीना थप्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै संचार मन्त्री खरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले 2078 सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम जनसंख्याको प्रतिशतको आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची एकलाई संशोधन गर्नका लागि राष्ट्रपति समक्ष अध्यादेश सिफारिश गरिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित चौथो संस्करणको चाइना नेपाल मीडिया समिटमा मन्त्री खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तरको सहयोग अपेक्षा पनि गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेद्वारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गरेको छ। पार्टी सचिवालय बैठकले विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभाको आज साँझ 4 बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुहुने भएको हो। मुख्यमन्त्री यादव गत मक्सिर 19 गते नेपाली कांग्रेसका संसदीय दलको नेताका हैसियतमा 7 दलका 77 जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। यस्तै मधेश प्रदेश सभाको रिक्त सभामुख पदका लागि यही पुस 6 गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता राउत ईश्वरले सभामुख निर्वाचनका लागि पुस 5 गते सभामुख निर्वाचन सम्बन्धी सूचना प्रकाशन गर्न प्रदेश सभाका सचिव वासु प्रसाद कोइरालालाई निर्देशन दिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गोर्खापत्र दैनिकको 125 शताब्दी रजत वर्ष तथा धिराइजिङ नेपालको 61 वर्ष प्रवेशका अवसरमा संस्थानले हिजो पहिलो पटक गोर्खापत्र डिस्कोर्स अन रिकोभरी एण्ड रेजिलेन्स कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयो। सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न सकेमा मात्रै मुलुकमा दिगो आर्थिक विकास हुने बताउनुहुँदै उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई राष्ट्र विकासको इन्जिनको संज्ञा दिनुभयो। गोर्खापत्र संस्थाले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको समेत उहाँले बताउनुभयो। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्र, विज्ञ, नीति निर्माता र सरकारवाला बीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरहरूको पहिचान गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो। गोर्खापत्र संस्थानको आयोजना र गोर्खापत्र एकाडेमीको संयोजनमा हिजो सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायहरूको अपेक्षा, नीतिगत अन्यल र सरकारले चाल्नुपर्ने कदमका विषयमा बहस भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि प्रदर्शनका साथै हिंसा भड्किएको छ। युवा नेता शरीफ उस्मान हादीलाई गत साता ढाकामा अज्ञात समूहले गोली हानेको थियो। घाइते हादीको सिंगापुरमा उपचारका क्रममा हिजो मृत्यु भएको हो। सन् 2024 आन्दोलनपछि पहिलो आम निर्वाचनको मिति घोषणा गरिएको भोलिपल्ट उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। हादी स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचन लड्ने तयारीमा रहेका थिए। उनको मृत्युको खबर सार्वजनिक भएपछि हिजो राजधानी ढाकाको एक चोकमा सयौं समर्थकले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले द डेली स्टार र प्रथम आलो पत्रिकाका कार्यालयमा तोड़फोड़ गरेको बीबीसीले जनाएको छ। घटनास्थलमा सेना परिचालन गरिएको छ भने दमकल कर्मीले भवनभित्र फँसेका पत्रकारहरूको उद्धार गरेका छन्। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, नयाँ केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दै। गत भदौ 23 र 24 घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद 1 महिना थप गर्ने मन्त्री परिषदको निर्णय। र बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसीनालाई पदबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्युपछि देशभर प्रदर्शन। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।